You're with SBS Radio. Find more great stories in your language at sbs.com.au.
र श्रोतावृन्द, अब एकचोटि नेपालतर्फ लागौँ र विशेष गरी पानामा पेपरबारे कुरा गरिहालौँ र अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री माल्कम टर्नबुलदेखि अभिनेत्री निकोल किडम्यान लगायत अस्ट्रेलियाका ठुला व्यापारीहरूको पनि नाम पानामा पेपरमा भएको खबर केही वर्ष अगाडि अस्ट्रेलियामा देखिएको थियो, जसले धेरै नै तरङ्ग पनि मचाएको थियो। अहिले त्यस्तै तरङ्ग नेपालमा पनि देखिएको छ र पानामा पेपर के हो र अहिले यसबारे नेपालमा के कस्ता चर्चाहरू भइरहेका छन्, नेपाली समाचारहरूमा किन हेडलाइनमा रहेका छन् त उक्त विषय भन्ने बारे कुरा गर्न अहिले हामीसँग पत्रकार कृष्ण आचार्यजी हुनुहुन्छ। उहाँ र उहाँको समूहद्वारा यसबारे व्यापक लेखिएको छ। कृष्णजी नमस्ते र स्वागत छ एसबिएसको नेपाली कार्यक्रममा।
नमस्ते, धन्यवाद यहाँलाई।
सबभन्दा पहिला त यो अहिले नेपालमा जुन हेडलाइनहरू आइरहेको छ, नेपाली व्यवसायी विभिन्न व्यक्ति अब राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू अब एनआरएनका केही व्यक्तिहरूको पनि संलग्नता रहेको भन्ने खालको जुन समाचार अहिले हेडलाइनमा रहेको छ, खास यो के हो एकचोटि हामीलाई अलिकति छोटो यो बताइदिनुहोस् न त।
खासगरी यो नेपालमा एउटा खोज पत्रकारहरूको समूह, खोज पत्रकारिता केन्द्र भन्ने छ। यो खोज पत्रकारिता केन्द्रका पत्रकारहरू र यो खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था आइसिआइजे भन्छ, जो यसको मुख्य कार्यालय वासिङटन डिसीमा छ, यो दुईवटा मिलेर र नेपालका पत्रकारहरू मिलेर नेपालीले विदेशमा गरिएको लगानीको विषयमा चाहिँ खुलासा गरिएको विषय हो। यसमा मुख्यतः दुई तिनवटा विषय उठान गर्न खोजिएको छ। जो पूर्ण रूपमा नेपाली हुन् उनीहरूले विदेशमा गरिएको लगानीको विषयमा यसले सार्वजनिक गरेको छ। अर्को चिज, जो गैर आवासीय हुन् उनीहरूले, गैर आवासीय नेपाली हुन् उनीहरूले विदेशमा लगानी गर्न पाउँछन्, तर त्यस्ता गैर आवासीय नेपालीले कर छल्न अनुकूल भएको देशमा गरिएको लगानीको विषय उठान गर्न खोजिएको छ। यो दुईवटा विषयलाई उठान गरेर, र अर्को विषय चाहिँ सँगसँगै स्विस ब्याङ्कमा जहाँ चाहिँ शङ्कास्पद धन राख्नलाई चाहिँ उपयुक्त मानिन्छ, त्यहाँ को को नेपाली थिए र नेपालीको कति पैसा चाहिँ अहिलेसम्म जम्मा भइसक्यो भनेर, मूलत तिनवटा विषयलाई उठान गरेर गरिएको लिक्स हो। यसमा चाहिँ 52 नेपालीहरूको नाम थिएको छ। स्विस ब्याङ्कमा चाहिँ 52 हुन् वा अग्नियको हुन् हुन सक्छन्, जुन नाम खोल्न सकेको छैन, केही खोलेको छ, सबैको खोल्न सकेको छैन, उनीहरूले चाहिँ हालसम्म 52 अर्ब रुपियाँ चाहिँ स्विस ब्याङ्कमा जम्मा गरिसकेका छन् भनेको छ। त्यसमध्ये एकजना नेपाली नागरिक मिनु शाह भन्ने छ, उहाँको मात्रै 2.5 अर्ब चाहिँ जम्मा भएको भन्ने छ। यसै वरिपरिमा लगाएर गरिएको एउटा लिक्स हो। यसमा मुख्यतः आइसिआइजीको पनामा लिक्स, स्विस लिक्स लगायत
हजुर। यसमै अब जुन अब पहिला त्यो पानामा पेपर्स केही वर्ष अगाडि आउँदाखेरि चाहिँ जुन त्यो संस्था थियो, एउटा फोन्सेका त्यो भन्ने संस्था, त्यो ल फर्म थियो उसको, त्यसमा पनि अब त्यही अस्ट्रेलियाका प्रधानमन्त्री लगायतका व्यक्तिको पनि नामहरू आएको थियो। त्यो बेला चाहिँ अब त्यो खासै त्यो केही नराम्रो काम नगरेको अथवा कानुन नतोडेको भन्ने खालको कुराहरू पनि यहाँ आएका थिए। तर अब नेपाली यो अहिलेको नेपालको सन्दर्भमा चाहिँ अब त्यो कानुन तोडेकै भन्ने खालको प्रमाणहरू चाहिँ कस्तो खालको छन् त?
खास गरी जो नेपाली हुन्, पूर्ण रूपमा नेपालमै बस्छन्, उनीहरू गैर आवासीय होइनन् अथवा विदेशमा बस्दैनन्, उनीहरूले चाहिँ विदेशमा गरिएको लगानी नेपालमा बनेको 2021 सालमा बनेको विदेशमा नेपालीलाई लगानी गर्न प्रतिबन्ध लगाइएको ऐन विरुद्ध भन्ने बुझिन्छ। अनि अर्को चाहिँ तपाईँले भन्नुभयो, जस्तो गैर आवासीय नेपालीले विदेशमा लगानी गर्न पाउँछ, उनीहरूले चाहिँ ट्याक्स हेभनमा शङ्कास्पद देशहरूमा लगानी गर्ने र त्यहाँबाट चाहिँ प्रत्यक्ष वैदेशिक लगानी भनेर नेपालमा भित्राउने, नेपालमा चाहिँ कति तिनै व्यक्तिहरू कतिपय कर छली प्रकरणमा मुछिएको देखिन्छ। अब यसलाई डाइरेक्ट कुन कानुनले कसरी चाहिँ प्रतिबन्ध अथवा कसरी गैर कानुनी गरे भन्दा पनि यो छली विदेशमा लगानी अनि त्यहाँबाट ल्याइने एमडिआई भन्ने कुराहरूलाई मूलत क्वेसनको रूपमा उठाइएको छ। अब यो चाहिँ कानुन कुन हिसाबले छलियो, वैध अवैध भन्ने चाहिँ राज्यको इन्भेस्टिगेसनको दायराभित्र पर्ने विषय पनि हो।
अनि अब एक वर्ष लागेर यो रिपोर्ट अगाडि आएको भन्ने बताइएको छ, त्यो एकचोटि प्रोसेस हामीलाई अलिकति भनिदिनुहोस् न, कसरी सुरु भयो यो योजना एकचोटि भनिदिनुहोस् न त हामीलाई।
एकदमै, यो खास गरी अब यो पनामा लिक्समा चाहिँ 21 जनाको नाम आएको थियो पहिले नेपालीहरूको, ती 21 जनाले कुन कुन कम्पनीमा कहाँ कहाँ कसरी कसरी लगानी गरे भनेर पहिलेको नाममा नामभित्र गएर चाहिँ यो लिक्स गरिएको छ। उनीहरूको कहाँ कुन कम्पनी त्यसमा को को सेयर होल्डरहरू थिए, त्यो कम्पनीले नेपालमा एउटै ल्याएको छ कि छैन, ल्याएको भए कति हो, नेपालको कर्सली प्रकरणमा कुनै कर्सलीमा मुछिएको छ कि छैन, छ भने के छ भन्ने छ एउटा। अनि अर्को त्योभन्दा बाहेकका नामहरू पनि कुनै कतिपय नामहरू आइसिआइजीले पहिले लिक्स गर्दाखेरि नेपाली हुन् वा हुन् वा होइनन् भनेर छुट्याउन सकेको छैन, त्यो पनि यो लिक्समा आइडेन्टिफाई भएको छ। र अनि केही नेपाली जसले चाहिँ विदेशमा छुट्टै देशमा चाहिँ लगानी गरिरहेका छन् त्यो नाम पनि यसमा समावेश छ। त्यो गरेर 52 जनाको सूची चाहिँ यसभित्र देखिन्छ। यसमा चाहिँ पुरानो पनि छ, नयाँ कुरा पनि छ। पुरानोभित्र पनि एकदमै उनीहरूले के चाहिँ गरे अथवा उनीहरूको यहाँ लोकल कन्टेक्स्ट नेपालमा चाहिँ के कस्तो बिजनेसमा इन्भल्भ छन्, करको विषयमा उनीहरूको के कस्तो ब्याकग्राउन्ड छ, उनीहरू को हुन् भन्दा अलिकति डिटेल्स छ। भन्दाखेरि एकदमै यो नयाँ पनि होइन तर पुरै पुरानो पनि होइन, होइन
अब जस्तै त्यहाँ उल्लेखित नामहरू जो रहेका छन् होइन, त्यो अहिले सार्वजनिक गरेको सिआइजीले सार्वजनिक गरेको नामहरूमा उहाँहरूबाट अहिलेसम्म कुनै प्रतिक्रियाहरू त्यस्तो केही आएको छ, केही पाउनु भएको छ?
यो सिआइजीले यहाँ जो मुछिनु भयो मध्येको सबैजसोसँग उहाँहरूसँग तपाईँलाई तपाईँको विषयमा यस्तो छ, तपाईँलाई यस्तो एलिगेसन लागेको छ, तपाईँ यस्तो छ भन्दा हरेक मान्छेसँग कमेन्ट लिनुभएको छ। यसमध्ये धेरैजसोले कमेन्ट दिनुभएको छ, कसैले हो मेरो लगानी छ मलाई थाहा थिएन बाहिर लगानी गर्ने भन्ने कुरा, अथवा त्यो देशमा लगानी गर्दा चाहिँ कर्सली हुन्छ कर्सल्ने देश हो भन्ने थाहा थिएन भन्नुभएको छ कतिले, कतिले यो विषयमा मलाई नसुन्नु मेरो प्रतिक्रिया छैन भनेर चाहिँ आफू जोगिनु कन्सिनु भएको छ। कतिपयले चाहिँ अब यो होइन भन्नेदेखि लिएर यो दुई तिनवटा खालको प्रतिक्रिया आएको छ यो त्यो लिक्सभित्रै। तर यो लिक्स यहाँको नेपाली पत्रहरूमा चाहिँ सार्वजनिक भइसकेपछि चाहिँ उहाँहरूको कुनै कमेन्ट अथवा प्रतिक्रिया सोसल साइट प्रेस विज्ञप्ति अथवा अन्य कुनै माध्यमबाट अहिलेसम्म देखिएको छैन।
अब जस्तै कृष्ण चाहिँ अर्को एउटा चाहिँ यो ट्याक्स हेभन मानिने यी 17 मुलुकमा चाहिँ एउटा निश्चित रकम जुन नेपाल सरकारले यतिसम्म चाहिँ त्यो मुलुकहरूबाट नेपालमा लगानी गर्न सकिन्छ है भनेर भनिरहेको सन्दर्भमा चाहिँ अब कसरी आइडेन्टिफाई गर्ने, को चाहिँ त्यो रकमभन्दा बाहिरको भयो? एउटा पत्रकारिता गरिरहेको हिसाबले मात्रै हेर्दाखेरि र अब अनुसन्धानलाई अगाडि बढाउँदाखेरि को चाहिँ त्यसको भित्र पर्लान् र को चाहिँ त्यो तोकिएको रकमभन्दा बाहिर पर्लान्, कसरी आइडेन्टिफाई गर्ने? त
निश्चय पनि तपाईँले भन्नुभएको जस्तो चाहिँ जुन यति रकमभित्र चाहिँ बाहिर लगानी गर्न पाउने यति रकममा यति अथवा यतिभन्दा कम वा बढी भन्ने चाहिँ नेपालको कानुनमा छ जस्तो मलाई लाग्दैन। नेपालले बाहिर लगानी गर्न पाउँदैनन् तर एनआरएनले पाउँछन् भन्ने खालको कानुन व्यवस्था छ। तर अब यति क्वेसन उठिसकेपछि चाहिँ यो जुन विवरणहरू आइरहेको छ यो आएपछि उहाँहरू आफैले यसमा चाहिँ केही कुरा भन्नुपर्ने हुनसक्छ जस्तो आरोप लाग्यो। अर्को चाहिँ यो राज्यको अनुसन्धानको विषय बन्नुपर्छ जस्तो मलाई लाग्छ।
मलाई हजुर यसमै मलाई सोध्न मन थियो तपाईँलाई अन्त्यमा, अब विशेष गरी अब वरिष्ठ उद्योगपतिदेखि लिएर अब हुन्छ नि राजनीतिज्ञको पनि नामहरू रहेको छ नि, यस्तो अवस्थामा भनौँ न अब सरकारबाट चाहिँ पहिलो त अब कस्तो प्रतिक्रिया आएको छ छैन होइन, त्यसपछि अब कदमको लागि अब कारवाहीको लागि त्यस्तो केही अपेक्षा गरिएको छ छैन, कस्तो लागेको छ तपाईँलाई?
यति विवरणहरू आइसकेपछि नेपालले कुनै न कुनै हिसाबले चाहिँ अनुसन्धान अथवा यसमा केही न केही भन्नैपर्छ, किनभनेदेखि हामी यो के अरे यो सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुसार यस्ता कुराहरू उठिसकेपछि नेपालको अथोरिटीले अनिवार्य हेर्नुपर्छ। यदि हेरेन भनेदेखि त्यस्ता अन्तर्राष्ट्रिय एफएटिएफ जस्ता जुन चाहिँ सम्पत्ति शुद्धिकरणको विषयमा काम गर्ने गुगल संस्था हो उनीहरूले क्वेसन उठाउँछन्। मलाई लाग्छ यस विषयमा केही न केही राज्यले गर्छ अथवा गर्ला भन्ने अपेक्षा मेरो बुझाइ छ।
हजुर कृष्णजी धेरै धेरै धन्यवाद तपाईँको समयको लागि।
हस् धन्यवाद यहाँ।
Want to hear more stories like this? Subscribe to our regular podcasts on iTunes.